الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله والصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. سلسلة ہے بندوں کے حقوق. اس حوالے سے والدین کے حقوق بیان ہو رہے تھے اور اس میں ایک حق کا بیان ہوا تھا. والدین کا دوسرا حق جو اولاد پہ ہے وہ ہے والدین کا شکریہ ادا کرنا. یہ حق بڑا دلچسپ بھی ہے, اس میں قرآنی حکم بھی ہے, اور اس کی اگر تھوڑی سی ہم تفصیلات کی طرف جائیں گے تو ہمارے سامنے بڑی خوبصورت چیزیں سامنے آتی ہیں. ہم جب کسی کا شکریہ ادا کرتے ہیں تو اس کے پیچھے کوئی نہ کوئی ریزن ہوتا ہے, کیونکہ شکریہ کہتے ہیں کہ کسی نے ہم پر احسان کیا تو اس کے بدلے میں ہم اس کے لیے اچھے کلمات کہتے ہیں, یا ہمارے دل کی کیفیت اس کے حوالے سے شکر والی ہوتی ہے, یا ہم اپنے اعضاء سے اس کا شکر ادا کرتے ہیں. اب جب کسی کے احسانات کے مقابلے میں شکریہ ادا کیا جاتا ہے یا شکر کیا جاتا ہے تو اب والدین کا معاملہ بڑا دلچسپ ہے. بات یہ ہے, ہم اپنی عام زندگی میں دیکھیں تو ہم کسی کا شکریہ کیوں ادا کرتے ہیں؟ اگر ہم بے روزگار ہیں اور کوئی شخص ہمیں نوکری دے دیتا ہے, ہمیں کام دیتا ہے, ہمارے روزگار کا سلسلہ چلنا شروع ہو جاتا ہے, ہمارے گھر کے اخراجات اور ہماری ضروریات پورا ہونا شروع ہو جاتی ہیں, تو ہم اس بندے کا بڑا شکریہ ادا کرتے ہیں کہ جناب میرے پاس کچھ نہیں تھا, آپ نے مجھے روزگار دیا, آپ کی وجہ سے میری زندگی کی ضروریات پوری ہو رہی ہیں, میں آپ کا شکریہ ادا کرتا ہوں. اسی طرح اگر کوئی شخص ہماری کوئی تکلیف دور کر دے, ہم کسی مشکل میں ہیں, کسی تکلیف میں ہیں, اور کوئی ہماری تکلیف دور کر دے تو ہم اس کا شکریہ ادا کرتے ہیں کہ جناب آپ کا بہت شکریہ, آپ نے میری اس تکلیف کو دور کیا. اسی طرح اگر ہم بیمار ہوں اور کوئی شخص ہمارا مفت علاج کر دے, علاج بھی کرے پیسے بھی نہ لے, تو ہم اس کا بہت زیادہ شکریہ ادا کرتے ہیں. پیسے لے کے علاج کرے تب بھی شکریہ ادا کرتے ہیں, لیکن اگر مفت میں علاج کر دے تو ہم اس کا زیادہ شکریہ ادا کرتے ہیں. یا کوئی علاج ہمارا کروا دے تو ہم اس بندے کا شکریہ ادا کرتے کہ جناب مہربانی آپ کی, آپ نے میرا علاج کروایا. اسی طرح اگر کوئی شخص ہم پہ بہت سے احسانات کرے تو ہمارا دل اس کے بارے میں احساس تشکر سے لبریز ہو جاتا ہے, ہمارے دل کے اندر اس کے ساتھ ایک شکریہ کا تعلق قائم ہو جاتا ہے, ہمارا دل اس کے لیے جھکا رہتا ہے, ہماری زبان سے اس کے لیے دعائیں نکلتی. یوں ہی اگر کوئی شخص ہمارے لیے کوئی قربانی دے کہ اس نے اپنی جان پہ کوئی تکلیف اٹھا کر ہمارے لیے کوئی کوشش کی, ہمارے لیے بھاگ دوڑ کی, ہمارے لیے مشقت اٹھائی, ہمارے لیے قربانی دی, تو پوری زندگی ہمارے دل میں اس کے اس فعل کی قدر رہتی ہے. ہم کہتے ہیں کہ اس بندے نے اپنی ذات پہ قربانی دے کر ہمارے مسئلے کو حل کیا. یہ چند ایک صورتیں ہیں کہ جو ہم عام زندگی میں شکریہ ادا کرنے کے حوالے سے اپنے مشاہدات میں رکھتے ہیں, ہمارے مشاہدے میں آتی ہیں. یوں ہی اگر کوئی شخص بے لوس ہم سے محبت کرتا ہے تو ہم اس کا بھی شکریہ ادا کرتے ہیں کہ جناب آپ کی مہربانی ہے کہ آپ میرے بارے میں اس طرح حسن ظن رکھتے ہیں, میرے بارے میں اچھے خیالات ہیں, مجھ سے آپ محبت کرتے ہیں. اب یہ جتنی چیزیں میں نے عرض کی ان میں سے ہر چیز کو اگر آپ والدین کے ساتھ رکھ کر دیکھیں تو آپ کے سامنے شکریہ کا ایک اور جہان کھل جائے گا. کیونکہ اگر کسی کے ہمیں نوکری دینے کی وجہ سے ہماری ضروریات زندگی پوری ہوتی ہیں اور ہم اس کا شکریہ ادا کرتے ہیں, تو غور کریں کہ ہمارے کمانے کی عمر آنے تک جو زندگی کے 10, 15, 20, 25 سال گزرے, ان تمام سالوں میں ہماری ضروریات کو کس نے پورا کیا تھا, ہمارے اخراجات کس نے اٹھائے تھے, ہماری روزی روٹی کا بندوبست کس نے کیا تھا؟ بلا شک و شبہ یہ والدین کرتے ہیں۔ تو جس نے 25 سال تک بغیر کسی معاوضے کی طلب کے ہمارے یہ اخراجات پورے کیے اور ہماری ضروریات زندگی ہمیں فراہم کی، تو اب غور کر لیں کہ اس کا شکریہ کتنا ادا کرنا چاہیے۔ اسی طرح تکلیف اگر کوئی دور کرے تو اس کا شکریہ ادا کیا جاتا ہے۔ اب ہم غور کریں کہ والدین سے بڑھ کر اور کون ہے جو زندگی میں ہماری تکالیف کو دور کرتا ہے؟ ہم جب پیدا ہوتے ہیں، بالکل چھوٹے سے ہوتے ہیں، ہم اپنا کوئی کام نہیں کر سکتے، ہمارا کھانا پینا پہننا، ہمارے دیگر جو طبعی حاجات ہیں، ان سب کے اندر ہم تکلیف میں ہوتے ہیں، اور روزانہ کی بنیاد پر ایک مرتبہ نہیں، بار 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 ان تکالیف کا جو ازالہ کرتے ہیں وہ ہمارے والدین کرتے ہیں۔ تو اگر تکلیف دور کرنے کی وجہ سے کسی کا شکریہ ادا کیا جاتا ہے، تو ماں باپ سے بڑھ کر کوئی دوسری ہستی نہیں ہے کہ جو ہماری تکالیف کو دور کرنے والی ہے۔ سب سے زیادہ ہماری تکالیف کا خیال رکھنے والے وہ ہوتے ہیں، گرمی میں، سردی میں، پہننے میں، کھانے میں، پینے میں، اور بیسیوں معاملات کے اندر۔ اچھا، اسی طرح علاج کے معاملے میں کسی نے ہمارا مفت علاج کروا دیا تو ہم اس کا بڑا شکریہ ادا کرتے کہ جناب آپ نے ہم سے پیسے بھی نہیں لیے، ہمارا علاج کروا دیا۔ تو غور کریں کہ یہ جو 20-25 سال کی عمر تک پہنچنے سے پہلے پہلے پوری زندگی جو ہم بیمار ہوتے ہیں، تو ہمارا مفت علاج کون کرواتا ہے؟ والدین ہی کرواتے، پیسہ والد کا ہوتا ہے، دیکھ بھال والدہ کی ہوتی۔ تو یہ جو ہمارا مفت علاج کروانے کا برسہ برس کا سلسلہ ہے، بھی والدین کے ہاتھ میں ہوتا ہے۔ پھر اسی طرح احسانات کے بدلے میں شکریہ ادا کیا جاتا ہے، تو غور کر لیں کہ والدین سے بڑھ کر محسن کون ہمارے دنیا میں وجود میں آنے کا سبب ہے؟ تو اگر احسانات کے بدلے میں شکریہ ادا کیا جاتا ہے، تو والدین ہمارے اس دنیا میں آنے کا سبب ہے، ان کا شکریہ ادا کرنا بنتا ہے۔ اچھا، اسی طرح قربانیاں ہیں، کسی کے قربانی دینے کی وجہ سے اگر ہم اس کا شکریہ ادا کرتے ہیں، تو غور کریں کہ ہمارے لیے سب سے زیادہ قربانیاں کس نے دی؟ سب سے زیادہ قربانیاں ہمارے لیے اولاد نہیں دیتی، والدین دیتے ہیں۔ راتوں کی نیند کا قربان کرنا، گرمی برداشت کرنا، سردی برداشت کرنا، اپنے آرام کو قربان کر دینا، اپنی مصروفیات کو قربان کر دینا، اپنی زندگی کی خواہشات کو ہم پہ لٹا دینا، اور اس کے ساتھ کتنی چیزیں ہوتی ہیں، جو بھی صاحب اولاد ہے اسے بڑے اچھے طریقے سے پتا ہے کہ کس طریقے سے اولاد کے لیے قربانیاں دی جاتی ہیں۔ ماں باپ کا دل کر رہا ہے آرام سے سوئیں، بچہ رونا شروع ہو گیا، کبھی ماں اٹھاتی ہے، کبھی باپ اٹھا کے پھر رہا ہے، کبھی وہ اسے اللہ اللہ کر رہی ہیں، کبھی وہ اسے اللہ اللہ کر رہے ہیں۔ اپنی نیند قربان کر کے، اپنا پتہ ہے صبح آفس جانا ہے، شاپ پہ جانا ہے، بزنس پہ جانا ہے، اور وہاں جا کے طبیعت ٹھیک نہیں رہے گی، سر میں درد ہوگا، سر بوجھل ہوگا، بھاری ہوگا، لیکن نہیں، اولاد کے لیے قربانیاں دیتے ہیں۔ تو یہ میرے چند ایک جہتیں بیان کی ہیں، یہ چند ایک جہتیں بیان کی ہیں کہ جو بتاتی ہیں کہ اگر کسی کے احسانات کی وجہ سے شکریہ ادا کیا جاتا ہے، جو کہ شکریہ کا معنی ہے، تو پھر والدین سے بڑھ کر اس کا کوئی دوسرا مستحق نہیں ہے انسانوں میں کہ جس کا شکریہ ادا کیا جائے۔ اور اللہ تعالیٰ نے قرآن مجید میں اس کا حکم دیا، دو آیات مبارکہ عرض کرتا ہوں۔ سورہ لقمان میں اللہ تعالیٰ نے ارشاد فرمایا، انشکر لی والی والدیک، میرا شکر ادا کر اے انسان، میرا شکر ادا کر اور اپنے ماں باپ کا شکریہ ادا کر۔ اب آپ دیکھیں، اللہ تعالیٰ نے اپنے شکر اور والدین کے شکریہ کو ساتھ رکھ کے بیان کیا کہ اے انسان، اے بندے، میرا شکریہ ادا کر اور اپنے والدین کا بھی شکریہ ادا کر۔ تو یہ ہے قرآن مجید کا حکم کہ اللہ تعالیٰ نے بندے کو اس کے ماں باپ کا شکریہ ادا کرنے کا حکم دیا۔ دوسری آیت مبارکہ، دوسری آیت مبارکہ ایک دعا ہے جو اللہ تعالیٰ نے قرآن مجید میں ہمیں سکھائی ہے، فرمایا، وَقُلْ رَبِّ ارْحَمْهُمَا كَمَا رَبَّيَانِي صَغِيرًا، اور تو کہہ، اے میرے رب، میرے ماں باپ پر ایسے رحم فرما جیسے انہوں نے مجھے بچپن میں پالا تھا۔ ان پہ ایسے رحم فرما جیسے انہوں نے بچپن میں مجھے پالا تھا۔ اب یہ جو ان کے لیے دعا ہے، والدین کے لیے جو دعا ہے اس کے ساتھ اللہ تعالیٰ نے ماں باپ کی جو بچوں کی پرورش کرنا ہے اسے جوڑ کر بیان کیا. اس کا مطلب یہ ہوا کہ اس دعا کے اندر یہ کانسیپٹ ہے کہ جو والدین نے بچے کو پالا, اس کی تربیت کی, اس پر احسانات کیے, اب یہ اس کے بدلے میں والدین کے لیے دعا کریں, اور احسانات کے بدلے میں جو اس طرح کا عمل کیا جاتا ہے وہ شکریہ میں داخل ہوتا ہے. تو یہ دو آیت مبارکہ قرآن مجید کے جن سے والدین کا شکریہ ادا کرنے کا پتہ چلتا ہے. اچھا, پھر شکریہ ادا کرنا جو ہے اس کی تین صورتیں ہوتی ہیں. شکر کے بارے میں علماء نے لکھا ہے کہ اس کی ادائیگی کی تین صورتیں ہیں. ایک ہے زبان سے, جو ہم نارملی کرتے ہیں, اللہ تعالیٰ کا شکر ادا کرنا ہو تو ہم کہتے ہیں یا اللہ تیرا شکر ہے, الحمدللہ رب العالمین, کھانے کے بعد, پان پینے کے بعد, لباس پہننے کے بعد, کسی بھی نعمت کے بعد ہم کہتے ہیں الحمدللہ. اس کا مطلب ہوتا ہے کہ ساری تعریفیں اللہ کے لیے جس نے ہم پر یہ مہربانی کی, یا اللہ تیرا شکر ہے. تو ایک ہے زبان سے شکریہ ادا کرنا, دوسرا ہوتا ہے دل سے ادا کرنا, اور تیسرا ہوتا ہے اپنے اعضاء سے شکریہ ادا کرنا. اب تینوں کی صورتیں کیا ہے؟ زبان سے شکریہ یہ ہوتا ہے کہ آپ کلمات شکر ادا کریں, آپ زبان سے کہہ دیں آپ کا شکریہ, جیسے ہم ایک دوسرے سے کہتے ہیں. ہم چھوٹی موٹی چیزوں کے اوپر بھی, کوئی ہمیں پانی پلا دے ہم کہتے ہیں تھینک یو, جزاک اللہ, بہت شکریہ, یا ہمیں کوئی چیز پکڑا دے, یا ہمارے آگے کوئی چیز کر دے ہماری ضرورت کی, یا ہمیں کسی جگہ قلم چاہیے تو کسی نے ہمیں قلم پکڑا دیا تو ہم کہتے ہیں شکریہ. یہ ہے زبان سے شکریہ ادا کرنا. یا بہت زیادہ واضح الفاظ میں کہ جناب آپ نے بڑی مہربانیاں کی ہیں, آپ نے یہ کیا یہ کیا یہ کیا, اس پر میں آپ کا تہے دل سے شکریہ ادا کرتا ہوں. تو یہ ہے زبان سے شکریہ ادا کرنا, والدین کا زبان سے بھی شکریہ ادا کرنا چاہیے. تو ایک صورت تو یہ کہ والدین سے باقاعدہ یہ کہا جائے اور وقتاً فوقتاً کہتے رہیں کہ آپ کے میرے اوپر جتنے احسانات ہیں میں ان کا بدلہ ادا نہیں کر سکتا, میں آپ کا شکریہ بھی ادا کرتا ہوں, میں آپ کے لیے دعائی کر سکتا ہوں. ایک دوسرا ہے دل سے. دل سے شکریہ یہ ہوتا ہے کہ دل کے اندر وہ کیفیت ہو, وہ احساسات ہوں کہ جو دوسرے کے لیے تعظیم, محبت اور شکر کے جذبات سے جھکے ہوئے ہوں. دل کی یہ جو کیفیت ہے کہ دل کا شکریہ ادا کرنا ہے, تو والدین کے بارے میں جو دلی جذبات ہیں وہ بھی ایسے ہونے چاہیے. یہ نہ ہو کہ جو آج کی مادیت پرستی کے زمانے میں ہو چکا ہے, جو انگریزوں کی نقالی کے اندر ہو چکا ہے, کہ دل جو ہے وہ رشتوں کے تقدس سے بھی خالی ہو گئے اور رشتوں کی قدر و قیمت سے بھی خالی ہو گئے. والدین بوڑھے ہو گئے تو اٹھا کے انہیں اولڈ ہوم کے اندر ڈال دیا, اب وہ وہاں پر گلیں, سڑیں, مریں, جئیں, جو مرضی ہو, سال کے بعد دیکھیں گے, جا کے سلام دعا لے لیں گے, باقی اللہ اللہ خیر صلی اللہ. یہ کیا ہے؟ یہ جب دلوں کے اندر وہ قدر نہیں رہتی تو اس کا انجام یہ ہوتا ہے. تو لہذا یہ جو والدین کے ساتھ سلوک ہے یہ اسلامی نہیں, یہ مادیت پرستی کا ہے, اخلاق کے بھی خلاف, اسلام کے بھی خلاف. تو یہ ہے دل سے شکریہ ادا کرنا کہ دل میں وہ قدر و قیمت ہو, وہ محبت ہو, وہ جذبات ہو. تیسرا ہے اعضاء سے. اعضاء سے شکریہ یہ ہوتا ہے کہ اپنے اعضاء کے ذریعے والدین کو آرام پہنچائیں اور تکلیف سے بچائیں, اور ان کی خدمت کے اندر ان اعضاء کو مصروف رکھیں, اور ان اعضاء سے ان کی تعظیم کا اظہار کریں. جیسے والدین آتے ہیں, آدمی کھڑا ہو جاتا ہے, ان کی دست بوسی کرتا ہے, ہاتھ چوم لیتا ہے, والدہ کے قدم چوم لیتا ہے, یا ان کے سامنے کوئی چیز پیش کرتا ہے, یا ان کو سہارا دیتا ہے, یعنی کہ اپنے جسم کو ان کی خدمت میں استعمال کرتا ہے. یہ ہے اعضاء کے ذریعے والدین کا شکر ادا کرنا. تو اب قرآن مجید کی جو آیت مبارکہ ہے, فرمایا انشکر لی والی والدیک, اے بندے میرا بھی شکر ادا کر اور اپنے ماں باپ کا بھی شکریہ ادا کر. تو یہ اس کی چند ایک صورتیں ہیں جو میں عرض کی کہ والدین کا شکریہ کیسے ادا کیا جا سکتا ہے. تو یہ تھا دوسرا حق کہ والدین کا شکریہ ادا کیا جائے. تیسرا حق وہ یہ ہے کہ ماں باپ کو ہمیشہ خوش رکھنے کی کوشش کی جائے, اپنی زبان سے, اپنے عمل سے, اپنے اخلاق سے انہیں خوش رکھا جائے, انہیں تکلیف نہ پہنچائی جائے, انہیں کوئی رنج نہ پہنچایا جائے. یہ ہے والدین کو خوش رکھنے کی صورت, اور اس کے بارے میں قرآن مجید کی آیت مبارکہ بڑی واضح ہے کہ جس سے پتہ چلتا ہے کہ والدین کو رنج سے, تکلیف سے بچانا اور انہیں خوش رکھنا یہ دین کو کتنا مطلوب ہے اور خدا کی بارگاہ میں کتنا محبوب ہے. اللہ تعالیٰ قرآن مجید میں ارشاد فرماتا ہے، فرمایا اما یبلغن عندک الکبر احدہما او کلاہما فلا تقل لہما اف ولا تنہرہما. فرمایا اگر تمہارے ماں باپ میں سے کوئی ایک یا دونوں بڑھاپے کی عمر کو پہنچ جائیں، فلا تقل لہما اف، تو انہیں اف تک نہ کہنا، ولا تنہرہما اور نہ انہیں جھڑکنا. والدین کو جھڑکنا بھی حرام اور انہیں آگے سے اف کہنا بھی حرام. اب یہ کیا ہے؟ یہ اس لیے ہے کہ والدین کو جھڑکیں گے تو ان کو دکھ ہوگا، انہیں تکلیف ہوگی اور انہیں تکلیف پہنچانا حرام. اف کہیں گے انہیں صدمہ ہوگا اور والدین کو صدمہ پہنچانا حرام. تو یہ ہے کہ صدمہ نہیں پہنچانا خوشی پہنچانی، رنج نہیں پہنچانا راحت پہنچانی، تکلیف نہیں پہنچانی آسانی فراہم کرنی. یہ ہے والدین کا حق. اب ایک تو ہے کہ زبان کے ساتھ، دوسرا ہے عمل کے ساتھ. زبان کے ساتھ جو خوشی پہنچانا ہے وہ کیا ہے کہ آپ ان کو وقت دیں. والدین کے لیے اس سے بڑی خوشی اور کیا ہوگی کہ ان کی اولاد ان کے پاس بیٹھے، ان سے باتیں کرے، ان کی باتیں سنیں. یہ والدین کے لیے بڑی خوشی کی بات ہوتی ہے اور حقیقتاً یہ والدین کی خواہش ہوتی ہے. تو لہٰذا ان کو وقت دینا. آج کے زمانے کے اندر جو یہ ہو گیا کہ 4 گھنٹے، 5 گھنٹے، 6 گھنٹے دوستوں کو دے دیں گے، والدین کو نہیں دیں گے، بیوی کو دے دیں گے، والدین کو نہیں دیں گے، بچوں کو باہر گھما لیں گے، والدین کو وقت نہیں دیں گے، ادھر ادھر کے کاموں میں لگا لیں گے، والدین کو وقت نہیں دیں گے، فیس بک کو دے دیں گے، والدین کا جو فیس ہے اسے نہیں دیکھیں گے. تو یہ جو چیزیں ہیں یہ خوشی دینے والی نہیں ہیں، یہ خوشی سے محروم کرنے والی ہیں. رنج تکلیف کی صورت بھی ہو سکتی ہے لیکن کم از کم خوشی سے محروم کرنے کی صورت ضرور ہے کہ والدین کو وقت نہیں دیتے. تو لہٰذا اپنے عمل سے والدین کو خوشی پہنچانا یہ والدین کا حق ہے. اچھا، اسی طرح عمل سے خوشی پہنچانے میں ایک اور چیز بھی میں عرض کر دوں، وہ یہ ہے کہ عمل سے خوشی پہنچانے میں یہ بھی ہوتا ہے کہ آپ ان کی وہ خواہشات، وہ جائز خواہشات پوری کرے کہ جن سے ان کو خوشی ہوگی. مثال کے طور پہ آپ سمجھتے ہیں کہ بھائی اچھا کپڑا، خوبصورت لباس کوئی بھی ایسا شخص نہیں جسے پسند نہ ہو. آپ کی استطاعت میں ہے والدین کو اچھا لباس دلوا دیں، آپ لباس دیں گے آپ دیکھیں گے خوش ہوں گے. کسی کو بھی سوٹ گفٹ دیا جائے، تحفے میں دیا جائے، اسے خوشی ہوتی. اچھا پھر ہر ایک کی پسند ہوتی، والد کو مثال کے طور پہ اس طرح کا سوٹ پسند ہے، والدہ کو اس قسم کا سوٹ پسند ہے، تو ویسا سوٹ دے دیں آپ. اچھا اسی طریقے سے اور بیسیوں چیزیں ہوتی ہیں کہ جو ان کے لیے خوشی کا سبب بنتی ہے. بعض اوقات ان کو کھانے میں کوئی چیز پسند ہوتی ہے، آپ کھانے کی چیز دے دیں ان کو. کسی کو میٹھا پسند ہے، کسی کو نمکین پسند ہے، کسی کو کسی طرح کی چیز پسند ہے، کسی کو کسی طرح کی چیز پسند ہے. تو والدین کی پسند کا معلوم ہو اور آدمی اسے پورا کرے. اور یہ حقیقت ہے کہ بندے کو جہاں محبت ہوتی ہے وہاں بیسیوں چیزیں پتہ ہوتی. آدمی کو پتہ ہوتا ہے اس کی اولاد کو کیا پسند ہے. اسی طرح والدین کے بارے میں بھی یہی طرز عمل اختیار کیا جا سکتا ہے. تو کسی کو یہ چیز پسند ہے اسے وہ دے دے، کسی کو وہ پسند ہے اسے وہ دے دے. تو یہ ایک دوسری صورت. ایک تیسری صورت کیا ہوتی ہے کہ بہت مرتبہ ایسا ہوتا ہے کہ ایک ہی باپ کے، ایک ہی ماں کے سارے بچے ایک جیسے نہیں ہوتے. کوئی غریب ہوتا ہے، کوئی اچھا کھا رہا ہوتا ہے، کوئی اچھا کما رہا ہوتا ہے. والدین یہ چاہ رہے ہوتے ہیں کہ جو ہمارا غریب بچہ ہے یا ہماری غریب بچی ہے اس کی بھی ضروریات پوری ہوں، وہ بھی تھوڑا سا خوشحالی کی زندگی گزارے. اب ایسی جگہ پہ اگر آپ اپنے اس غریب بہن بھائی کی خدمت کرتے ہیں، انہیں تحفے تحائف دیتے ہیں، ان کی ضروریات کو پورا کرتے ہیں، تو کیا اس میں شک ہے کہ والدین اس سے خوش نہیں ہوں گے؟ یقیناً خوش ہوں گے. آپ کو پتہ ہے کہ فلاں بھائی، فلاں بہن، اس کے گھر میں اس چیز کی کمی ہے، آپ پوری کر دیں. بچوں کی تعلیمات، تعلیم کے اخراجات آپ پورے کر لیں، یا کسی اور شے کی کمی ہے، یا کوئی عید کا موقع آتا ہے، کوئی خوشی کا موقع آتا ہے، تو ان کے گھر میں ابھی نئے سوٹ سلوانے کے یا کوئی اور اس طرح کی چیزوں کے پیسے نہیں ہیں، تو آپ ان کو وہ چیزیں مہیا کر دیں اور والدہ والد کے ذریعے ہی کر دیں، بجائے اس کے کہ ڈائریکٹ دیں، آپ والدین کے ذریعے کر دیں. तो अब आप बताएं कि इससे ज़्यादा खुशी की और सूरत क्या होगी। बाद अवकात वालिदैन क्या करते हैं, वो थोड़ा सा लिहाज मुरूवत के अंदर बच्चे को बोलते नहीं कि बच्चे पे बोझ होगा, इसको हम बोलेंगे कि तुम उनका भी ये काम कर दो, उनकी भी ये ज़रूरत पूरी कर दो, इस पे बोझ होगा, ये महसूस ना कर ले, तो वालिदैन इस वजह से नहीं कहते। लेकिन अगर हमारे अंदर अकल है और हमें इसकी सेंस है तो हमारे लिए बड़ा आसान होता है कि हम समझ जाएं कि किसको किस चीज़ की ज़रूरत है। तो बात होती है एहसास की, बात होती है इस सोच की कि आप वालिदैन को खुश करना चाहते हैं। तो जब सोच होगी तो आप बहुत सारे तरीके निकाल लेंगे। तो लिहाजा रंज, तकलीफ, दुख पहुंचाने की सूरत हरगिज़ हरगिज़ ना हो, ये अशद हराम, और उन्हें खुश करने की सूरत हो। उफ़ कहना भी अल्लाह ताला ने हराम करार दे दिया। हजरत हसन बसरी रहमतुल्लाह अलैह का एक बड़ा खूबसूरत फरमान है, दुर्रे मंसूर में है, फरमाते हैं कि अगर उफ़ से भी नीचे दर्जे का कोई कलिमा होता, अगर उफ़ से भी नीचे दर्जे का कोई कलिमा होता जो माँ बाप को तकलीफ़ देने का सबब होता, तो अल्लाह ताला उसे भी हराम कर देता। मुराद ये कि जो मिनिमम छोटे से छोटा लफ्ज उनकी तकलीफ का हो सकता था, अल्लाह ताला ने उसी को बयान करके फरमाया फला तकुल लहुमा उफ़िन, तो उन्हें उफ तक ना कहा। तो ये हमारे सामने जो वालिदैन को खुश करने की, तकलीफ से बचाने की जो सूरत है वो हमारे सामने आती है। अच्छा, इसी तरीके से और इसके ज़िम्मन के अंदर बहुत सी चीज़ें आ जाती हैं। हज़रत अब्दुल्लाह इब्ने उमर रदी अल्लाह ताला अन्हुमा की रिवायत है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह की खुशनुदी वालिद की खुशी में है और अल्लाह की नाराज़गी वालिद की नाराज़गी में है। तो ये है खुश करना और नाराज़ करने का अंजाम। अच्छा, इसी तरह एक और हदीस मुबारक है अबू दाऊद शरीफ की, हज़रत अब्दुल्लाह रदी अल्लाह ताला ने फरमाते हैं कि एक शख्स अपने माँ बाप को रोता छोड़ कर नबी पाक अलैहिस्सलाम की बारगाह में आया कि मैं आपसे हिजरत पर बैत करना चाहता हूँ, घर बार छोड़ के, माँ बाप छोड़ के मैं जाना चाहता हूँ जहाँ पर इसकी ज़रूरत पड़े। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जाओ अपने माँ बाप के पास, जाओ अपने माँ बाप के पास और उन्हें खुश करके आओ जैसे तुम उन्हें रुला के आए हो। तो ये नहीं है कि कुछ करना है तो अब उसके अंदर ऐसा बंदा जुनूनी हो जाए कि माँ बाप को रोता धोता छोड़ के बस मुझे करना ही करना। कोई शरीयत का ख़ास ऐसा फ़र्ज हो तो वो एक दूसरी सूरत होती है, लेकिन नॉर्मल हालात में ऐसा होता नहीं। तो लिहाजा इस चीज़ का ख्याल करना कि वालिदैन हमारी वजह से तकलीफ़ में और दुख में ना आए, खुशी में आए। तो ये वालिदैन का एक हक था जो मैंने अर्ज़ किया। अब सवालात की तरफ चलते हैं और कोशिश करेंगे कि सवालात अगर मौजू के मुताबिक ही हों तो ज़्यादा जो है वो जामियत रहेगी, वरना इंशाअल्लाह सवजल सवालात के जवाब देते हैं।
एक सवाल हमारे पास ये आया था कि शादीशुदा लड़का वो अपने घर वालों को कैसे मनाए कि वालदेन का वो घर वाले अदब करें, उनका शुक्रिया अदा करें।
ये बड़ा अहम सवाल है और यूँ कह लें कि हमेशा से ज़माने की ज़रूरत रहा है कि एक शख्स अपनी बीवी को कैसे राज़ी करे कि वो उसके वालदेन की खिदमत करे। देखिए, इसमें एक बहुत बड़ा जो अमल दखल है वो इस चीज़ का होता है कि ख़ुद वो बेटा अपने वालदेन की कितनी खिदमत करता है। अगर बेटे का अपना अमल बड़ा आला दर्जे का होगा कि वो वालिदैन को बहुत ज़्यादा खुश रखने की कोशिश करता होगा तो बीवी पर उसका खुद ब खुद असर हो जाएगा और उसे भी एहसास होगा कि मेरे शौहर की निगाह में उसके माँ बाप का क्या मकाम है, तो शौहर की खुशनुदी हासिल करने के लिए मुझे इसके माँ बाप की खिदमत करनी। तो लिहाजा जो अपना अमल है ये इसके अंदर बहुत ज़्यादा अमल दखल रखता है। एक दूसरा ये है कि इस मौजू पर खुद बीवी को बकायदा समझाना चाहिए, उसे ये कहना चाहिए कि मेरे माँ बाप मेरी जन्नत है, इनकी खिदमत करके मुझे जन्नत मिलनी है और इनको दुख पहुँचाना मेरे लिए सख्त अजाब का और बर्बादी का बाइस है और इन्हें राज़ी रखने के अंदर मेरी दुनिया भी संवरेगी, मेरी दुनिया की कामयाबी, मेरी आखिरत की नजात इनकी खुशी में है। तो लिहाजा तुम मेरे साथ कॉपरेट करो, मेरे साथ तआवुन करो, मेरी दुनिया और आखिरत की बेहतरी के लिए तुम इन्हें खुश भी रखो और इनकी खिदमत भी करो। तो जब प्यार मोहब्बत के माहौल में यही बातें समझाई जाती हैं तो ये बातें असर करती हैं। और अगर थोड़ा सा सरफे नज़र करें और इस तरह की चीज़ों से अवॉइड करे तो उसका नतीजा अच्छा नहीं निकलता। तीसरी बात यह है कि अगर बीवी की तरफ से कुछ कमी नज़र आए तो मौके पर समझा दिया जाए। बीवी ने एक मरतबा कमी की, कुछ नहीं कहा, दूसरी मरतबा उसने दो कमियां की, फिर कुछ नहीं कहा, तीसरी मरतबा उसने तीन कमियां की, फिर कुछ नहीं कहा, तो नतीजा ये होगा कि बीवी के दिलो दिमाग से ये बात ही निकल जाएगी कि ये भी कुछ करने का काम। लेकिन अगर उसको ये पता हो कि शौहर की इस चीज़ पे नज़र है और वो इसे नोट करता है तो अब वो इसके हवाले से कॉन्शियस रहेगी और इस हवाले से तवज्जो देगी। चौथी बात यह भी है कि थोड़ा सा बैलेंस रखने की भी ज़रूरत होती है। बीवी से वालिदैन की खिदमत करवाना एक अच्छी चीज़ है, लेकिन इस चक्कर में बीवी को पीस के रख देना ये अच्छी चीज़ नहीं। तो ऐसा ना हो कि घर की कोई अगर नौकरानी बनती हो तो उसकी भी वो हालत ना हो जो बीवी की हुई है खिदमत के चक्कर के अंदर, कि पूरे ख़ानदान के जना वो सारे के सारे काम करेगी, ना उसको दिन को चैन ना रात को आराम, और फिर उससे डिमांड पे डिमांड, तो ये वाला काम ना। एक और बड़ी अहम बात इसके अंदर ये है, वो ये है कि बीवी जब वालिदैन की खिदमत करे तो इस पर उसे उसकी हौसला अफजाई करना या उसे कोई तोहफा देना या उसे कोई इनाम देना, ये भी इसमें एक करामत चीज़ होती है कि जिसमें उसे खुशी होती है कि भाई मैंने अगर खिदमत की तो मेरी उस खिदमत की कदर भी की जा रही है। तो लिहाजा ये यूँ कह लें, ये पूरा पैकेज होता है काम का तरीके का, और उसके मुताबिक चले तो घर का माहौल अच्छा रहता है।
एक सवाल यह आया है कि वालदा को अमूमन लोग देखा जाता है कि प्यार और मोहब्बत के बारे में, उनके बारे में वालदा के साथ तो रवैया अच्छा होता है, लेकिन अमूमन वालिद साहब के साथ ऐसा रवैया नहीं होता और उनको कहते हुए भी डर लगता है, शुक्रिया अदा करते हुए डर लगता है। तो आपने फरमाया कि शुक्रिया अदा करें, तो वालिद साहब का शुक्रिया कैसे अदा करें?
देखिए, झिझक होती है, बाकी बाज़ोकात होता ये है कि माँ बाप दोनों के साथ जो मोहब्बत और प्यार है वो बराबर ही होता है, लेकिन चूंकि वालिदा के अंदर एक शफ़क़त का मादा ज़्यादा होता है, जैसे कि ख़वातीन के अंदर वैसे ही शफ़क़त और नरमी का पहलू ज़्यादा होता है, और उसमें भी फिर वालिदा की जो मोहब्बत शफ़क़त है चूंकि वो वालिद की बनिस्बत बहुत ज़्यादा होती है, तो लिहाजा तबई तौर पर वालिदा की तरफ रुझान ज़्यादा होता है। जबकि वालिद का मामला ये होता है कि वही है कि सोने का लुकमा खिलाना और शेर की आँख से देखना, तो वहाँ वो तरकीब चल रही होती है, तो उसके असरात भी उसी के मुताबिक होते हैं। तो चूँकि वालिद की तरफ से रोक टोक, डांटना, कभी कभार मारना, तो ऐसी सूरतें पाई जाती हैं, तो एक तबीयी चीज़ है कि वालिद की तरफ ऐसा रुझान नहीं रहता और अक्सर व बेशतर वालिदा की तरफ तवज्जो ज़्यादा होती है, तो इसमें कोई ऐसा हर्ज नहीं। मोहब्बत जो है वो गैर इख्तियारी चीज़ है और उसमें कोई ऐसा वो नहीं है कि बंदे पर गिरफ्त हो कोई। हाँ, जहाँ तक शुक्रिया अदा करने का ताल्लुक है, ये बंदे के इख्तियार में, तो जो इख्तियार में है उसे तो उसे बहरहाल अदा करना चाहिए। और मिसाल के तौर पे पाँव दबाना है तो पाँव दबाने के अंदर अब हो सकता है झिझक हो पाँव दबाने के अंदर, लेकिन अगर दबाएगा तो दब ही जाएंगे ना। तो लिहाजा ये जो इख्तियारी चीज़ें हैं वहाँ जो एक यूँ कह लें कि खजालत और एक किस्म का जो फीलिंग है वो सिर्फ फीलिंग की हद तक होता है। बंदा अगर खिदमत की तरफ जाता है, शुक्रिया अदा करता है, तो उसमें कुछ नहीं होता, बल्कि बाद का ये होता है कि वालिद भी बेचारा सारी ज़िंदगी इंतज़ार ही कर रहा होता है कि कभी मेरा शुक्रिया अदा कर दे। ये भी होता है कि कभी उसका शुक्रिया अदा कर दें तो उससे हैरत होती है कि या अल्लाह करम बच्चे को क्या होगा, तबीयत तो ठीक हो इसकी। तो ये हकीकत है कि इस तरह की चीज़ों में हम अपनी झिझक की वजह से या गफलत की वजह से दूर रहते हैं। मैंने एक जगह एक वाक्या पढ़ा था, उसमें तो खैर बीवी के साथ वो मामला था कि बीवी के साथ जो है वो जब घर पे आए तो थोड़ा सा खुशी के साथ और कुछ मुस्कुरा के उससे बातचीत करें, मुलाकात करें। तो उसमें एक वाक्या लिखा था कि एक शख्स ने किसी कोर्स में शिरकत की और उसमें ये सिखाया गया कि आप लोगों ने अपने घर पे जाना है तो घर जाके आपने बीवी को मुस्कुरा के बात करनी है और हालचाल पूछना है और उसका शुक्रिया अदा करना है। तो एक शख्स आया, उसके घर में 25 साल से शादी उसकी चल रही थी और कभी भी ताल्लुक ज़्यादा अच्छे नहीं हुए थे। उसने घर पे आके जब बीवी का शुक्रिया अदा किया तो बीवी बेचारी बेहोशी होने लगी थी कि हुआ क्या, ये मेरा शुक्रिया अदा कर रहा है। तो ये जो इस तरह के सदमात देने वाला काम है ना कि भाई शुक्रिया दे के उस बेचारे को हैरत में मुब्तला कर दे, ये नहीं होना चाहिए। ज़िंदगी के मामूलात में ये चीज़ शामिल होनी चाहिए। जब इंसान किसी शय को मामूल में शामिल कर लेता है फिर वो झिझक और रुकावट ख़त्म हो जाती है, फिर एज यूजुअल ये चलता रहता है।
एक सवाल ये है कि वालदेन की तो जिम्मेदारी होती है बच्चों की परवरिश करना, तो उसमें शुक्रिया अदा करना, फिर उमूमन ये होता है कि हमारी किसी चीज़ की ख्वाहिश होती है, उम्र बढ़ती रहती है, तो उसमें हमारी जो ख्वाहिशात होती है वालदेन उसमें रोक टोक कर रहे होते हैं, तो फिर इसमें वालदेन की जो रोक टोक है उसको कितनी अहमियत देनी चाहिए और इसके बारे में शरीयत क्या फरमाती है?
देखिए, एक है वालिदैन की ये ज़िम्मेदारी है औलाद की तरबियत करना, तो उसमें क्या शुक्रिया अदा करना, तो ये तो बड़ी अजीब सी बात है। कि वालिदैन की जो जिम्मेदारी होती है, वालिदैन उससे ज़्यादा कर रहे होते हैं। उनकी जिम्मेदारी जो है, अगर वो महज अपने वाजिबात की हद तक रखें तो बच्चा जो है ना, फिर वो किसी और ही दुनिया का मुसाफिर हो जाएगा। तो वालिदैन बहुत बढ़ के कर रहे होते। दूसरी बात ये है कि वालिदैन की जिम्मेदारी के होते हुए ही अल्लाह ताला ने ये सारे अहकाम दिए ना। वालिदैन को अहकाम मौजूद है, कुरान में हदीसों में मौजूद है कि वालिदैन का ये फ़र्ज़ है, ये उनकी ज़िम्मेदारी है। लेकिन उस जिम्मेदारी के बयान के साथ ही तो अल्लाह ताला ने हुक्म दिया है कि अब औलाद उनके साथ ये वाला सलूक करे, अच्छा सलूक करे। एक बात। दूसरी बात ये है कि ज़िंदगी में कितनी चीज़ें ऐसी हैं कि जहाँ पर किसी को कोई ज़िम्मेदारी होती है फिर भी हम उसका शुक्रिया अदा करते हैं। एक डॉक्टर जो हमें बड़ी तवज्जो से देखता है, हमारा इलाज करता है और हमें शिफा हासिल होती है, तो हम उसको पैसे दे के सारा कुछ कर रहे होते हैं। पैसे देते हैं, वो इलाज करता है, तो पैसे लेने के बाद उसकी जिम्मेदारी हमारा इलाज करे, तो बाद में क्यों कह रहे हो तो डॉक्टर साहब बहुत बहुत शुक्रिया आपका, डॉक्टर साहब मेहरबानी है आपकी। तो भाई जब डॉक्टर का शुक्रिया अदा करते तो माँ बाप का भी अदा कर दे। इसी तरह ज़िंदगी में हज़ारों मौाक़े ऐसे हैं कि जहाँ पर हम जब किसी का शुक्रिया अदा करते हैं तो ये उस पर ड्यू राइट होता है कि वो हमारा ये काम करे, इसके बावजूद हम उसका शुक्रिया अदा करते हैं। तो लिहाजा ये बात जो है ना कि जिम्मेदारी है तो शुक्रिया क्या अदा करना, ऐसा नहीं। दूसरी बात यह है कि वालिदैन रोक टोक करें तो किस हद तक बात मानी जाए। देखिए, वालिदैन की रोक टोक जो है वो अक्सर व बेशतर तो हमारे भले के लिए होती है। होता यह है कि हमारी उम्र जो है कुछ और कह रही होती है, वालिदैन का जो तजर्बा है वो कुछ और कह रहा होता है, और बिल आखिर बाद में जाके समझ आता है कि हाँ यार वालिदैन सही कह रहे थे। बहुत सारे लोग के जो वालिदैन की रोक टोक को बड़ा बुरा भला कहते हैं, बड़ा कुछ कह रहे होते हैं, जब खुद बाप बनते हैं और जब उनको अपने औलाद को समझाना पड़ता है तो फिर उनको समझ आता हो यार मेरे माँ बाप तो सही कह रहे थे। तो लिहाजा इसमें नॉर्मली उमूमी हुक्म यही है कि वालिदैन की रोक टोक पे नंबर एक बुरा ना माने, नंबर दो ये है कि उस रोक टोक पे अमल करें। इसी के अंदर हमारी दुनिया की भी आफियत है, इसी के अंदर हमारी आखिरत की भी आफियत है। और ये जो आज़ादी और ख़ुद मुख्तारी और लिबरलिज्म और सेकुलरिज्म के नाम पे तबाही मचाई जा रही है और औलाद को वालिदैन का दुश्मन और वालिदैन को औलाद का दुश्मन बना के पेश किया जा रहा है, और जुमला बोला जाता है कि पिदर शाही नहीं चलेगी, पिदर शाही यानी कि अब्बा की हुकूमत नहीं चलेगी, पिदर शाही नहीं चलेगी। पिदर शाही तो नहीं चलेगी, लेकिन ये जो आंटियां कौम को बिगाड़ रही होती हैं ये आंटी शाही चल जाएगी। तो पिदर शाही इस आंटी शाही से बेहतर है। तो लिहाजा ये पिदर शाही खत्म करे के जो आंटी शाही वाला जो चक्कर है, ये सारा सेकुलरिज्म और लिबरलिज्म की बीमारियां हैं, इससे दूर रहना चाहिए।
गुलाम असगर भाई हैं, वो ये सवाल कर रहे हैं कि नमाज में इजाफी कपड़े, जैसे आजकल सर्दियों का मौसम है तो स्वेटर वगैरह पहनते हैं, तो अगर स्वेटर बड़ा हो तो क्या इसको फोल्ड कर सकते हैं नीचे से?
जो स्वेटर फोल्ड नहीं होता उसे फोल्ड नहीं करना चाहिए, क्योंकि फोल्ड करना उस कपड़े को कि जो आदतन नहीं किया जाता, ये मकरूह तहरीमी में आ जाता है। हाँ, जो स्वेटर पहना ही इस तरह जाता है कि उसकी वजह ही यूँ है कि उसे फोल्ड किया जाता है, जैसे मिसाल के तौर पर नॉर्मली हम कॉलर इस्तेमाल करते हैं, तो ये जो फोल्ड करना है ये जायज़ है, इसमें हर्ज नहीं।
मुराद भाई हैं, वो कह रहे हैं कि मैंने हदीस पाक में पढ़ा है कि तावीज़ पहनना शिर्क है, तो इसके बारे में कुछ रहनुमाई फरमाएं।
जो शिरकिया तावीज़ हैं उनका पहनना शिर्क है। शिरकिया तावीज़ ये है कि बुतों से मदद मांगी गई है, शैतान से मदद मांगी गई है, तो अब लाजमी बात है कि शैतान से मदद मांगना, बुतों से मदद मांगना ये कुफ्र है, और इसी को फरमाया गया है कि ये तमाम जो हैं ये शिर्क में से हैं। वरना जो जायज़ चीज़ों पर मुश्तमिल हैं, अल्लाह के नाम पे, मुकद्दस जो है वो हस्तियों के नाम पे है, तो वो कहाँ से शिर्क हो गया? यानी कि माद अल्लाह अल्लाह का नाम भी इस्तेमाल करना शिर्क हो जाए, ये तो अजीब सी चीज़ है कि खुदा के नाम की या सूरह फातिहा का तावीज़ है। तो कुरान का अगर तावीज़ बनाना भी शिर्क है तो फिर इस्लाम पता नहीं क्या चीज़ है। तो लिहाजा ये अजीबो गरीब चीज़ है। जो शिर्क है वो है जो बुतों का या शैतानों की कोई चीज़ है। जिस हदीस मुबारक के अंदर ये फरमाया गया ना कि तावीज़ात शिर्क हैं, उस हदीस मुबारक की शरह में तमाम तर मुहद्दिसीन ने लिखा है। आप किसी मुहद्दिस की शरह उठा के देख लें, अल्लामा इब्न हजर अस्कलानी की फतुल बारी, अल्लामा ऐनी की उम्दतुल कारी, या अल्लामा कुस्तलानी की इरशादुस सारी, या इसके अलावा इवन के जो मुनकिरीन होते हैं तावीज़ों के, जो इनके भी बड़े गुजरे हैं दुनिया से, उनकी भी अपनी किताबों में लिखा हुआ है कि जो अल्लाह के असमा पर और जो कुरान की आयतों पर मुश्तमिल तावीज़ हैं इनका पहनना जायज़ है। अच्छा, फिर ये जो इजाज़त है इसके पीछे एक बहुत बड़ी दलील जो है वो खुद हदीस मुबारक में मौजूद है। मुसनद अहमद की रिवायत है, एक दुआ है हदीस मुबारक के अंदर सिखाई गई है कि बच्चों को ये दुआ सिखाई जाए तो वो इसको पढ़ के अपने ऊपर दम करें। तो अब वो इतने छोटे बच्चे की जो दुआ पढ़ ही नहीं सकते, तो हज़रत अब्दुल्ला इब्ने उमर रदी अल्लाह ताला अन्हुमा उस दुआ को लिख कर बच्चों के गले में पहना दिया करते थे। ये मुसनद अहमद की रिवायत है। तो लिहाजा तावीज़ पहनना दुआ वाला, ये तो खुद हदीस मर्क से साबित हो गया। फिर चौथी बात ये कि औलिया किराम उलमा का सदियों से ये मामूल है कि वो तावीज़ात लिखते हैं, देते हैं, पहनते हैं, पहनाते हैं। आप किसी सदी के बड़े बड़े बुज़ुर्गों को ले लें, आपको तावीज़ात का मामूल नज़र आएगा। करीब ज़माने के अंदर एक मारूफ नाम कि जो मुसल्लम बैनुल फरीकैन है, शाह वलीउल्लाह मुहद्दिस देहलवी रहमतुल्लाह अलैह, शाह वलीउल्लाह मुहद्दिस देहलवी, उनके बेटे शाह अब्दुल अज़ीज़ मुहद्दिस देहलवी, इन दोनों के तावीज़ात का एक पूरा पूरा मजमूआ मौजूद है कि ये तावीज़ात इस काम के लिए इस्तेमाल किए जाए। तो लिहाजा जो तावीज़ात मना हैं वो हैं जो या तो बुतों के नाम पे या शैतानों के नाम पे या मजहूल चीज़ों के नाम पे हैं कि पता ही नहीं है कि ये अच्छे हैं या बुरे हैं, ऐसे तावीज़ात मना हैं।
तकबीर तहरीमा में हाथ पहले बांध लिया और अल्लाह अकबर बाद में कहा तो क्या इस तरह नमाज हो जाएगी?
तकबीर तहरीमा में हाथ पहले बांध लिए, अल्लाह अकबर बाद में कहा तो इस तरह नमाज तो हो जाएगी। हाँ, ये है कि खिलाफ सुन्नत है, क्योंकि सुन्नत ये है कि जो ये अंगूठे हैं ये कानों की लौ पे यूं करके किबला रू हों, और अब अल्लाह अकबर कहें, यानी कि लफ्ज़ अल्लाह का अलिफ जो हमज़ा असल में, जब ये अदा करें तो अब जो है ना वो हाथ नीचे आना शुरू हो, और जब अकबर की रा अदा की जाए तो हाथ बंद चुके हों। तो जो मसनून तरीका है वो ये है, इसके ख़िलाफ़ किया तो सुन्नत का तर्क हो गया लेकिन नमाज हो जाएगी।
शौकत अली भाइयों कह रहे हैं कि कुछ लोगों का ख्याल है कि फिंगर फिश मकरूह है, इसके बारे में बताएं कि क्या ये मकरूह है?
फिंगर फिश तो पता नहीं किस खुशी में मकरूह है, इसके तो मकरूह होने की कोई वजह नहीं बनती। अब वो प्रॉन्स वगैरह के अंदर या झींगा जिसे कहते हैं उसके बारे में तो चले इस तरह के अकवाल मिलते हैं कि जो छोटा है जिसमें सफाई नहीं हो पाती छोटे साइज़ का, तो वो मकरूह तनजीही है। लेकिन यह है कि मुतलक फिंगर फिश के अंदर तो असलन कोई वजह ही नहीं बनती। वो चिकन की फिंगर बना लें या फिश की बना लें या जो है वो किसी बीफ का जो है ना वो क्या नाम है फिंगर स्टाइल बना लें, वो तो सब जायज।
हसन सज्जाद भाई हैं, वो पूछ रहे हैं कि क्या वास्केट के बटन और इसी तरह आजकल सर्दियां चल रही हैं तो जैकेट्स पहनते हैं तो उसकी जिप वगैरह खोल कर नमाज पढ़ सकते हैं?
हाँ, ये सर्दियों के अंदर आमतौर पर ये मसला पेश आता है कि वेस्टकोट पहनी होती है या जर्सी पहनी होती है या कोई और इस तरह की जो है वो जैकेट वगैरह पहनते हैं, तो अब उसकी ज़िप खोली है या उसके बटन खोले हैं, तो ऐसी सूरत के अंदर नमाज पढ़ना कैसा है? तो देखिए, मसला ये है कि नीचे तो लाजमी बात है कि हमारे यहाँ तो पहना ही होता है ना, नीचे से सूट पहना होता है, नीचे से कुछ और चीज़ें पहनी होती है, जो सबसे ऊपर वाला जो यानी कि जो वेयरिंग होती है तो उसकी कोई ना कोई चीज़ इस तरह बटन वगैरह खुले होते हैं, तो इसमें कोई हरज नहीं। ये तब मसला होता है कि जब नीचे से सीना वगैरह खुला तो अब ये है कि अब उसको ढांप लिया जाए। बाकी अगर नीचे से छुपा हुआ है अब ऊपर से कोई चीज़ पहनी है तो एक आध बटन बंद कर ले, बाकी यह है कि अगर बगैर बंद किए नमाज पढ़ ली तो उसमें कोई हर्ज नहीं है। अल्लाह तबारक व तआला जो हमने सुना उस पर अमल करने की तौफीक अता फरमाए। आमीन बिजाह नबीशिल अमीन सल्लल्लाहु अलैहि वसल्लम।